پھر اگلا ایشو، فخش کو اور بے حیا عورتوں سے بھی پردہ کرنا چاہیے. کس کو؟ مردوں کو؟ نہیں، عورتوں کو. کیسے؟ عن عائشہ رضی اللہ عنہا قالت کان یدخل علی ازواج النبی صلی اللہ علیہ وسلم محنس. محنس کون ہوتے ہیں؟ ہجڑے. فکانو یعدونہ من غیر اولی الاربا فدخل علینا النبی صلی اللہ علیہ وسلم یوما وہو عند بعض نسائہ وہو ینعتم امراتا فقال انہا اذا اقبلت اقبلت بیاربائن و اذا ادبرت ادبرت بسمان فقال النبی صلی اللہ علیہ وسلم الا ارا ہذا یعلم ما ہاہنا لا یدخلن علیکن ہذا فحجبوہ. حضرت عائشہ رضی اللہ عنہ فرماتے ہیں کہ ایک محنس، اس کو لکھنے میں صحیح لکھیے تاکہ آپ صحیح پڑھیں، محنس یعنی ہجڑا، اور ازواج مطہرات اسے ان لوگوں میں سے سمجھتی تھیں جو نکاح کے حاجت مند نہیں ہوتے. یعنی وہ سوچتی تھی اس میں تو ایسی کوئی خواہش ہی نہیں، تو کوئی بات نہیں اگر ہمارے پاس آ کے بیٹھ جاتا ہے. ایک روز رسول اکرم صلی اللہ علیہ وسلم تشریف لائے اور وہ ہجڑا بھی بیٹھا تھا اور کسی عورت کی تعریف ان الفاظ میں کر رہا تھا کہ فلاں عورت سامنے آتی ہے تو اس کے پیٹ میں 4 بل پڑتے ہیں اور جب واپس پلٹتی ہے تو 8 بل پڑتے ہیں. یعنی اس کے چلنے پہ، اس کے جسم پہ اس نے کمنٹ دیے. رسول اللہ صلی اللہ علیہ وسلم نے یہ باتیں سنی تو فرمایا اچھا، یہ ہجڑا بھی عورتوں کی باتیں جانتا ہے، آج کے بعد یہ تمہارے پاس نہ آیا کرے. اس کے بعد ازواج مطہرات نے اس سے پردہ کرنا شروع کر دیا اور اسے ابو داؤد نے روایت کیا ہے. تو آپ دیکھیے آج ہمارے ہاں تو ایسے لوگوں کو نچواتے ہیں اور ایسے لوگوں کی بد دعا لینے کو اپنے لیے بہت ہی محرومی کا ذریعہ سمجھتے ہیں. تو ضرورت ہے اس بات کی ہر ایک بندہ، اور عورت کی بات جہاں سے کیسے نکلی یہ بھی سمجھ لیجئے. آپ دیکھیے جو فحش مزاج عورتیں ہوتی ہیں نا، عموماً ان کے رابطے مردوں سے ہوتے ہیں. آپ کی محفل میں آئیں، آپ کو دیکھا، اب آپ عورتوں میں تھے، بہت اچھے لگ رہے تھے، بہت اچھا پہنا، وہ جا کر مردوں میں آپ کے حسن کے قصے بیان کریں گی. اور یہاں ایک سائیڈ ایشو نوٹ کیجئے، ظاہر ہے کہ آپ پارٹیوں میں جاتے ہیں، درسوں میں جاتے ہیں، کھانوں پہ جاتے ہیں، جیسے سوشلائزنگ ہر دور میں ہر انسان کرتا ہے کسی نہ کسی طرح، کبھی کسی عورت کے حسن کے قصے اپنے گھر کے مردوں کے ساتھ بھی نہ کریں، اپنے شوہر سے بھی نہ کریں. تو ضرورت کیا ہے؟ آپ کہتے ہیں حرج کیا ہے؟ حرج یہ کہ اس کے دل میں اس کو دیکھنے کی اشتہا پیدا ہوگی، اور آپ چاہیں گے کہ آپ کا شوہر آپ کی دوست کے لیے سوچے، کسی عورت کے بارے میں سوچے. بڑی نہ سمجھ عورتیں ہوتی ہیں، پاؤں پہ کلہاڑی مار لیتی ہیں بعض دفعہ اپنی دوستوں کے اور ایسی عورتوں کے قصے بیان کرتے ہوئے. تو وہ عورتیں جو پیٹ کی ہلکی ہیں یا بہت بولتی چالتی ہیں، ان سے بھی ذرا ایک خاص حد تک رہیے. اگلا مسئلہ ہے، ایک کپڑے کو اس طرح لپیٹنا کہ ستر قائم نہ رہ سکے منع ہے. عن ابی سعیدن الخدری رضی اللہ عنہ قال نہا رسول اللہ صلی اللہ علیہ وسلم عن اشتمال السماء وان یحتوی الرجل فی صوب واحد فی صوب واحد لیس علی فرجہ منہ شیء. حضرت ابو سعید الخدری رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے اشتمال سما سے منع فرمایا، اور اس بات سے بھی منع فرمایا کہ آدمی کے پاس ایک ہی کپڑا ہو اور وہ اسے اس طرح لپیٹے کہ شرم گاہ پر کوئی چیز نہ ہو. اسے بخاری نے روایت کیا. اب یہ اشتمال سما کیا ہے؟ تو یہ آدمی کے پاس دو کپڑے نہ ہوں، صرف ایک ہی کپڑا ہو اور اسے وہ اپنے گرد اس طرح لپیٹے کہ ایک طرف سے اٹھا کر کندھے پر ڈال لے اور شرمگاہ کھل جائے، ایسے منع کرنا منع. آپ دیکھیں جس طرح احرام کی حالت میں مرد ایک چادر لیتے ہیں نا جس میں ایک شولڈر کھلا ہوتا ہے، یا جس طرح آپ کہیں کہ بعض خواتین ساڑی کا ایک پلو ایک سائڈ پہ رکھتی ہیں. اب اگر صرف وہ ساڑی ہی ہو اور اس کے ساتھ کوئی بلاؤز یا کوئی اوپر کا کپڑا نہ ہو تو ستر کے کھلنے کا اندیشہ ہو سکتا ہے. مراد یہی ہے کہ ہر ممکن حد تک اپنے ستر کو ڈھانپنا ہے، اور ہر وہ طریقہ جس سے کسی بھی جگہ بے پردگی کا احتمال ہو اس سے باز آنا ہے. مرد کا ستر کیا ہے؟ یہ ایک بڑا اہم سوال ہے، بڑا اس میں لوگ کیلو کال بھی کرتے ہیں. تو آئیے دیکھتے ہیں کہ مرد کا ستر ناف سے گھٹنوں تک ہے. ناف کیا ہوتا ہے؟ عموماً پیٹ کا مڈل یا پیٹ کے باٹم والا جو پارٹ ہے وہاں سے شروع ہوتی ہے، اور گھٹنے بیچ کا حصہ. یعنی مرد کا ستر، جو ستر وہ حصہ جو لازم چھپانا ہے، مرد نے مرد سے، عورت نے عورت سے بھی، وہ کیا ہے؟ ناف سے گھٹنوں تک. اس کی دلیل کدھر ہے؟ عن عمر ابن شعیب عن ابیہ عن جدہ رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم وَإِذَا أَنْكَحَ أَحَدُكُمْ عَبْدَهُ أَوْ أَجِيرَهُ فَلَا يَنْظُرَنَّ إِلَى شَيْءٍ مِنْ عَوْرَتِهِ فَإِنَّمَا أَسْفَلَ مِنْ سُرَّتِهِ إِلَى رَكْبَتَيْهِ مِنْ عَوْرَتِهِ. حضرت عمر بن شعیب اپنے باپ سے اور وہ اپنے دادا سے روایت کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جب تم میں سے کوئی اپنے غلام یا ملازم کا نکاح کرے تو اس کے بعد وہ اس کے ستر کو نہ دیکھے، اس کی ناف سے لے کر گھٹنوں تک ستر کی جگہ ہے. اسے احمد نے روایت کیا ہے. دیکھیے غلام تو آج ہیں ہی نہیں ہیں. عام ایشو یہ ہے کہ کوئی مرد بھی کسی مرد کا یہ حصہ نہ دیکھے. اب یہاں پھر تھوڑی سی حیا کے منافی بات ہے کہ بعض دفعہ جب مرد یا لڑکے دوستوں میں ہیں، مثلاً بیچ پہ گئے، سوئمنگ کر رہے ہیں، تو ایک بالکل چھوٹا سا انڈرویئر پہن لیا جاتا ہے جس سے بمشکل پرائیویٹ پارٹ چھپتا ہے، تو یہ جائز نہیں ہے. مرد مرد کے ساتھ بھی جب کسی ایسی جگہ پہ ہو تو کم از کم ستر چھپے، یعنی جس کو شارٹس کہہ سکتے ہیں وہ پہنے. پیٹ سے شروع ہوگا وہ ایک پاجامہ کہہ لیجئے یا ایک لمبا سا نیکر ہوگا، اور گھٹنے تک کور ہونا چاہیے، ادروائز دوسرا طریقہ جائز نہیں ہے. عن عبداللہ ابن عمر رضی اللہ عنہما قال قال رسول اللہ صلی اللہ علیہ وسلم وَإِذَا زَوَّجَ أَحَدُكُمْ حَادِمَهُ عَبْدَهُ أَوْ أَجِيرَهُ فَلَا يَنْظُرْ إِلَى مَا دُونَ سُرَّتِ وَفَوْقَ رُكْبَتِ. حضرت عبداللہ بن عمر رضی اللہ عنہما کہتے ہیں، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جب تم میں سے کوئی خادم یا غلام یا ملازم کا نکاح کرے تو پھر اس کی ناف سے نیچے اور گھٹنے سے اوپر کے حصے پر نکاح نہ ڈالے. اسے ابو داؤد نے روایت کیا ہے. یہ تو تھی مرد کی بات، بات واضح. اب عورت کا ستر کیا ہے؟ اس کی مختلف کیفیات ہیں، یہ اب ہم اگلے حصے میں پڑھیں گے. یہ سب سے اہم حصہ ہے آپ کے میرے لیے، پردے کے رنگ سے، لباس سے اوپر اٹھ کے اگر ہم پردے کو ذہن میں رکھیں تو انشاءاللہ یہ حصہ آپ کے میرے لیے بہت اہم ہے. گھر سے باہر پہلا حصہ کیا ہے؟ گھر سے باہر عورت کا سارا جسم سر سے لے کر پاؤں تک ستر میں شامل ہے، پوری عورت. کیسے؟ عن عبداللہ ابن مسعود رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال، آپ میرے ساتھ دہرا لیجئے گا، المرأة عورة فإذا خرجت استشرفها الشیطان. حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، عورت پوری کی پوری ستر ہے، جب وہ نکلتی ہے تو شیطان اسے اچھا یعنی حسین و جمیل کر کے دکھاتا ہے. اسے ترمذی نے روایت کیا ہے. اب مجھے بتائیے کہ کیا یہ ایک حدیث کافی نہیں ہے؟ کیا کریں کیا نہ کریں، سکارف پہنے، حجاب پہنے، نقاب پہنے، یہ فرض ہے، یہ سنت ہے، یہ نفل ہے؟ عربی کے لفظوں کو اگر آپ غور کیجئے، المراتو عام عورت کو کہتے ہیں، اسی کی جمع پھر نساء ہوتی ہے، بہت ساری عورتیں. آگے کا جو لفظ ہے نا عورتن، ہمارے ہاں عموماً اردو میں عورت فیمیل کو کہتے ہیں، لیکن یہاں اصل معنی یعنی عورت کو عورت کیوں کہتے ہیں؟ کیونکہ عورت چھپانے والی چیز ہے. جب وہ باہر نکلتی ہے تو شیطان اس کو استشرفہ، شرف، شرف کس کو کہتے ہیں؟ سجانا، سنوارنا، عزت دینا، یعنی شیطان اس میں اٹریکشن پیدا کرتا ہے. تو اتنی بات سے کتنی بات سمجھ آئی کہ گھر سے جب نکلے عورت تو اس کو اپنا ہر ممکن اپنے آپ کو چھپانا ہے. اگلی بھی روایتیں پڑھیں پھر اور بات واضح ہوگی. نیکسٹ کیا ہے؟ گھر کے اندر. پہلا کیا تھا؟ گھر کے باہر. اب دوسرا کیا ہے؟ گھر کے اندر. اب گھر کے اندر عموماً کون ہوتے ہیں؟ محرم ہوتے ہیں، بیٹا، باپ، بھائی. اور یاد رکھیں کہ ہمارے گھروں کے اندر اور عرب یا جس معاشرے میں اس قرآن نازل ہو رہا ہے تو اس کے ماحول میں بھی اب زمین آسمان کا فرق ہے. عربوں میں آج بھی یہ ممکن ہی نہیں ہے کہ ایک عورت گھر میں اور کوئی مرد غیر باہر سے آ جائے، چاہے وہ شوہر کا بھائی ہے یا اس کے بھائی کا بیٹا ہے یا کوئی غیر دوست ہے، یہ تو تصور ہی نہیں ہے. ایون شادیوں میں بھی، آپ نے کبھی کوئی عرب شادی دیکھی ہو؟ انتہائی کھلے ماحول میں وہ عورتیں پھر رہی ہوتی ہیں، لیکن دلہا بھی آئے گا تو اس سے پہلے وہ سب سر سے پاؤں تک چھپیں گی. تو یہاں گھر سے باہر اور گھر کے اندر میں یہ فرق رکھیے گا. कि घर से बाहर तो ऑफ कोर्स कोई भी आ सकता है, घर के अंदर आम तौर पे इस्लामी माशरों में औरत के महरम ही होते हैं। लेकिन अगर घर में भी ऐसे लोग हों गैर महरम हैं, फिर क्या होगा? इस हदीस को पढ़ने के बाद आपको बताती हूँ। फरमाया, आयशा रदियल्लाहु अन्हा अन्न अस्मा बिन्त अबी बकर रदियल्लाहु अन्हा दखलत अला रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम वअलैहा सियाबुर रिकाकुन فارد عنها رسول الله صلى الله عليه وسلم وقال يا أسماء إن المرأة إذا بلغت المحيض لم يسلخ أن يرى منها إلا هذا وهذا وأشار إلى وجهه وكفيه رواه أبو داود। हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा से रिवायत है कि हज़रत अस्मा बिन्त अबी बकर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुई और इनके जिस्म पर बारीक कपड़े थे। रसूलुल्लाह ने इनकी तरफ से मुंह फेर लिया और फरमाया कि अस्मा, औरत जब जवान हो जाए तो इसके चेहरे और हथेलियों के अलावा इसके बदन का कोई हिस्सा नज़र नहीं आना चाहिए। इसे अबू दाऊद ने रिवायत किया। अब थोड़ा सा आपकी मदद करना चाहती हूँ। आप देखिए, घर से बाहर तो चूँकि औरत किसी काम से ही निकलती है ना, सफ़र होता है या वॉक करनी पड़ती है या कोई चीज़ लेनी देनी पड़ती है, इसके लिए औरत एक मखसूस माहौल में सिला हुआ कपड़ा पहन लेती है। इस्लाम ने पर्दे के लिए ना तो चादर का लफ्ज़ आपको दिया है, ना बुरके का दिया है, ना अबाए का दिया है। हाँ, कुरान में एक लफ्ज़ आता है, वो आगे हम पढ़ेंगे, जिलबाब। युदनीन अलैहिन्न मिन जलाबीबिहिन्न, सूरत अलहज़ाब में याद आती है। और अरबी ज़ुबान में जिलबाब कहते हैं ऐसी चादर जिसको सर पे रखा जाए तो पाँव तक छुप जाए। सीधी सी बात है, ये सिली भी हो सकती है या अनसिली हो सकती है, लेकिन मकसद यह है कि औरत ने खुद को छुपाना है। अब सवाल पैदा होता है, घर के अंदर क्या करें? अगर एक औरत किचन में काम करती है, घर में है, यानी मैं उस घर की अब बात कर रही हूँ कि जहाँ गैर महरम होते हैं, उस सूरत में औरत क्या करे? एक सूरत है जो अलबाया, स्काफ, हिजाब, निकाब अब घर से बाहर पहनते थे वही घर में पहनते हैं तो ये ऑकवर्ड है, आप काम नहीं कर सकेंगे। बाज़ लोगों ने इस पर्दे को भी इतना बिग इशू बना दिया कि वो मुआशरा जो अभी तक वो कहना चाहिए कि फतवों पे चल रहा था, आप तकवे का आला मेयार जब उनको दिखाते हैं तो फिर वो बिल्कुल ही पीछे हटते हैं। घर के अंदर अगर पहले से हर बात को कर लिया जाए, और जो मैंने अभी शुरू में आपको सारे इश्यूज बताए हैं, मर्द दो काम कर लें, सिर्फ दो काम, गैर मर्दों की बात कर रही हूँ, घर की औरतों को पर्दा करना इंतहा से ज़्यादा आसान है। नंबर एक, यगुद्दु मिन अबसारिहिम, घर में देवर हो सकते हैं, कोई इस्लाम इन चीज़ों के खिलाफ नहीं है, मजबूरियों में भी हो सकते हैं। अगर आप अलग भी रहते हैं तो क्या कभी नहीं मिलेंगे घर रिश्तेदारों को? ईद पे नहीं जाएंगे ससुराल और नहीं बुलाएंगे अपने घर में अपने किसी और रिश्तेदारों को? हद बंदी क्या है? अगर मर्द नंबर एक निगाहें झुका लें और दूसरी बात है इजाज़त लेकर आए। आप औरतों में, आप मसलन देखिए कि ये एक हॉल है, अभी हमने नमाज पढ़ी, दूसरे हॉल में मर्द है ना, है ना, हमने पढ़ी वो उधर है, हमें कोई ख़तरा नहीं किसी के आने का। अब किसी मर्द को बिलफर्ज इधर आना है, नॉक करेगा, ऐसे ही ना, हम अलर्ट हो जाएंगे कोई आ रहा है। और बिलफर्ज अगर कोई ज़रूरत के तहत इधर से कोई तार वगैरह, कोई वायर लेना चाहता है, कोई कुरान लेना चाहता है, अगर आने वाला मर्द नजरें झुकाकर सीधा अपनी जगह पे जाए और वापस आ जाए, मुझे आपको ज्यादा से ज्यादा क्या करना पड़ेगा? हम अपने स्काफ हैं उसको जरा सा ढीला कर लें, दुपट्टे का घूंघट निकाल लें, बहुत आसान है। घर के मर्दों की तरबियत होनी चाहिए, और ये तरबियत फिर 25-30 साल का होने पर नहीं, बचपन से होती है। आप कहते हैं हम तो बचपन से नहीं कर सके, तो फिर कोई बात नहीं है, आप बैठ जाइए, निगोसिएशन कीजिए कि बेटा घर में भाभी आ गई हैं, बेटा अब घर में ये है, कोई मेहमान आ गया, कुछ भी है, घर छोटा है, अब क्या करें? एक तो ये है कि सारे फ़र्क मिटा के आप घुल मिल जाएं, क्या करें जी फिर रिश्तेदारियाँ, ये तो बिल्कुल जायज़ नहीं है। दूसरी सूरत है कि औरत एक बड़ी चादर ले, मैंने अपने घर में रखी हुई है, जो मेरे साथ रहते हैं उनको भी पता, वो बड़ी चादर मोटी रखी होती है। अब एक कमरे से दूसरे कमरे में है, खाना लेने किचन में, आप खाना बना रहे हैं, अब क्या आप ये सोच सकते हैं कि ये मुआशरा बन जाए कि सारे मर्द कहीं और चले जाएं और औरतें कहीं? ये सही तरीका नहीं है। इस्लाम को जायज़ तरीके से, मुनासिब तरीके से, बग़ैर हौका और हवा बनाए अगर पेश करेंगे, अट्रैक्शन है इसमें और ईजीनेस है। मैं ऐसे ऐसे कई घरानों को जानती हूँ, एक दो नहीं, छः छः भाई रहते हैं साथ ही, बस ये पता है कि किचन में भाइयाँ काम कर रही हैं तो अब देवर मुँह खोल के नहीं आ रहे। मर्दों का खाना लगता है, सारे मर्द इकट्ठे बैठते हैं, भाभी ही पका के भेज रही हैं, बीच में माँ है बहन है वो सर्व कर देती है। यकीन कीजिए कि पूरे पर्दे के साथ एक घर में आप रह सकते हैं, और मैं इस चीज़ को देखती हूँ, जिसने रहना है वो रहता है। ये मेरे अपने घर की बातें भी हैं, अल्लाह के हुक्म से हमारे घर में जो दोनों भाभी हैं वो दोनों दो आलिमों की बेटियाँ हैं। और मेरा ख्याल है कि जो मैंने देखा है कि आज के दौर में सबसे मुश्किल फतवा देने वाले आलिम की बेटी हैं, कि लोग उनके पास जाने से पहले 10 दफ़ा सोचते हैं कि फतवा ले लिया तो क्या बनेगा। लेकिन एक ऐसा दौर गुजरा हमारे घरों में, दोनों घर साथ थे और एक ही घर तक कभी भी पर्दगी नहीं हुई। जाहिर है कि ससुर से तो किसी का पर्दा नहीं है, अब एक भाभी है तो उसका दूसरे से पर्दा है, तो दूसरे की उससे, अल्हम्दुलिल्लाह वो अपना अहतमाम ऐसा करती ना। हम उनको पुश कर सकते हैं, आप ज़रूर आएँ साथ ही बैठ के खाना खाएं, बल्कि पार्शली वो इतना खूबसूरत निज़ाम बन जाता है। मिसाल है, मैं बेटी हूँ, मैं अपने बाप भाइयों के साथ बैठ के खा सकती हूँ ना। मेरी माँ अगर बैठती हैं तो उनके शौहर है और उनके बेटे हैं, तो कुछ ज़रूरी है मैं मजबूर करूँ भाभीियों को भी आएँ आप इधर बैठ जाएँ, वो खाएं पिए, वो दोनों अलग एक साइड पे बैठ जाएं, हम सारे इकट्ठे बैठें, कोई हरज की बात नहीं। देखिए असल बात यह है कि हदों को ना पामाल करें। जब बेपर्दगी की हद पामाल होती है तो भी ठीक नहीं है, और जब पर्दे के नाम पे बाज़ दफ़ा फिर दूसरे लोगों में ख़ास तौर पे ऐसी बातें मारूफ कर दी जाती हैं कि जिससे फिर लोग खौफ ज़दा होने लगे, वो भी ठीक नहीं है। फत्तकुल्लाह मस्तताता, बस सीधी सी बात है, वरना तो आप बाहर जा रहे हैं तो एकदम हवा से आपका पर्दा वहाँ भी खुल सकता है, वो अल्लाह माफ़ करता। और ये अभी टाइम लगेगा, हमारा माशरा स्पेशली इंडो पाक कल्चर जो है वो भी इसको अडॉप्ट करने में कुछ हेजिटेंट है, और मैंने खुद अपने तजर्बे से भी देखा है, सबसे मुश्किल चीज़ जो लोग आपकी कबूल करते हैं ना, इवन आप इन लॉज में जाते हैं, वो घर इतना प्रैक्टिसिंग नहीं भी है लेकिन आने वाली बहू प्रैक्टिसिंग है, आप आने वाली बहू की सबसे जो चीज़ मुश्किल से एक्सेप्ट करेंगे वो उसका शरई पड़ता है। वो नमाजें पढ़े, वो तहज्जुद पढ़े, वो रोज़े रखे, वो कुछ भी करे, सब खुश हैं, बड़ी नेक बच्ची है। जब उसने कहना है माँ को कि सास को कि मैं देवर के सामने नहीं आऊँगी, नंदोई आए हैं, खिदमत करूँगी, खाना बनाऊँगी, लेकिन आप नंदोई के सामने बैठेंगी मेरे, मैं नहीं बैठूँगी, इसको लोग नहीं बर्दाश्त करते। डोंट मेक इट एन इशू। इशूज़ बनाकर दीन को अगर पेश करेंगे तो वो हमेशा चंद लोगों के हाथ में रहेगा। अल्लाह ने ये नहीं कहा कि इस माशरे में उंगलियों पे गिने जाएं कि किस किस घर में पर्दे का अहतमाम है और कौन औरत शरई पर्दा करती है और कौन गैर शरई। मुझे आज तक लफ्ज़ शरई और गैर शरई पर्दे का फ़र्क ही नहीं समझ आया। लोग कहते थे अब मैंने शरई पर्दा शुरू कर दिया, तो पहले क्या गैर शरई करते थे आप? हर पर्दा शरई पर्दा है। ये दुआ करें कि एवरी डे अल्लाह हमें बेहतर से बेहतरीन पर ले जाए। और मैं अक्सर सोचती हूँ इतनी छोटी छोटी बातों पर हम जन्नत छोड़ देंगे। और सबसे मुश्किल मरहला अपने घर के मर्दों के साथ पड़ता है। कई लोग हैं बाहर के दोस्त को अंदर नहीं आने देंगे, आज तक नहीं आते, खबरदार मेरी बहन घर में है, बीवी है, वही अपनी बीवी को बना ठना के बाहर ले जाएंगे। और आप उन मर्दों के बारे में क्या कहेंगी? मैं तो कुछ नहीं कहना चाहती, आगे बातें आएंगी तो कर ही लेंगे, कि जो अपनी बीवी के हाल होलिए, उसकी खूबसूरती, उसके इधर उधर घूमने फिरने पर कोई उसके बाल पे भीगा भी ना हो, माथे पे एक तेवरी भी ना आए। अल्लाह के नबी ने इसके ऊपर बड़ी सख्त बातें की हैं। ये दुआ कीजिए कि अल्लाह ताला आपके मेरे लिए अमल के रास्ते आसान कर दे। नेक्स्ट इशू क्या है? औरत के पांव भी सतर में शामिल है। अन उम्मे सलमत रदी अल्लाह अन्हा ज़ौजन नबी सल्लल्लाहु अलैहि वसल्लम कालत ली रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम हीन ज़कर अल इज़ारा फल मरातु या रसूलुल्लाह क़ाला तुर्खी शिब्रन क़ालत أم سلمة رضي الله عنها إذا ينكشف عنها قال فزراع لا تزيد عليه. حضرت أم سلمة رضي الله تعالى عنها آپ کی زوجہ محترمہ نے ایزار کی گفتگو کے دوران، یعنی ایزار آپ سمجھ گئے نیچے کا جو کپڑا ہوتا ہے، شلوار کہہ لیجئے یا ٹراؤزر، اس کے بارے میں کوئی بات ہو رہی تھی، تو اس گفتگو کے دوران رسول اللہ سے دریافت کیا، یا رسول اللہ عورت اپنا ایزار کہاں تک لٹکائے؟ آپ نے فرمایا پنڈلی سے ایک بالشت تقریباً 25 سینٹی میٹر بنتے ہیں نیچے کر لے۔ حضرت ام سلمہ نے عرض کی اس طرح تو اس کا ستر کھل جائے گا، یعنی کپڑا پاؤں کو نہیں ڈھانپے گا۔ تو آپ نے فرمایا تو پھر ایک ہاتھ یعنی تقریباً 40 سینٹی میٹر تک نیچے کر لے، لیکن اس سے زیادہ نہ کرے۔ ابو داؤد نے روایت کیا۔ زیادہ نیچے کرنے میں کیا احتمال ہے؟ اوپر کو تو بعد میں دیکھیں، تکبر. وہ کپڑا پسند نہیں ہے جو جسم سے نیچے لٹکے. بعض اب ہمارے ابائے نیچے لٹکتے رلتے ہوئے جا رہے ہوتے ہیں, یہ پسندیدہ نہیں ہے. گرنے کا خطرہ, ابائے کے پھٹنے کا خطرہ اور بھی ہے, لیکن اس میں ایک رعونت آتی ہے. رہ گئی بات اوپر کتنا کرے جس میں پہنچ اگ جائیں. اب یہ سارا ٹاپک ہم نے پڑھ لیا, خلاصہ کیا ہے؟ اللہ نے عورت کو عقل بھی دی ہے, سمجھ بھی دی ہے. اگر فطرت سلامت ہو اس کو خود پتہ ہوتا ہے میں کہاں کیسے رہوں گی. یقین کریں اللہ نے عورت کے اندر ایک وہ انڈیکیٹر لگایا ہوا ہے کس مرد میں دلچسپی ہے, کون کس نظروں سے دیکھتا ہے, کہاں دیکھتا ہے. تو بہرحال یہ چند باتیں تھیں. کوئی سوال ہے تو کر لیجئے, دو منٹ ہے ہمارے پاس ابھی. جی آپ جی, ان کا سوال ہے کہ اگر کوئی جم میں جاتا ہے اور ایکسرسائز کرتا ہے پھر پسینہ آتا ہے تو کیا غسل کرنے کے لیے اس جگہ کے واش روم کو, ٹوائلٹ کو یوز کر سکتا ہے؟ کر سکتا ہے. وہ اشارہ تھا کھلے عام عورتوں کے بیچ میں شاور لینے پہ. جی اور کوئی کوشچن؟ جی آپ چمکتے دمکتے جوتے پہننا, پاؤں پہ نیل پالش ہے, کھلے جوتے پہن کے باہر نہیں جانا چاہیے. سیدھا سا بند جوتا ہو اور آپ کا ابایا اگر پورے پاؤں کو ڈھانپتا ہے, اپنی سہولت کے لیے اوپر ساکس پہن لیتے ہیں تو یہ سب سے آسان ہے. ہر وہ چیز جس میں کشش ہے. جی گھٹنوں تک, گھٹنے آدھے کھل جائیں پورے لیکن گھٹنوں تک کے لفظ آتے ہیں. اور جی
وہاں پہ وہ مجھے بتاتے تھے کہ جب بھی کلب ہم لوگ چینجنگ روم میں جاتے تھے تو سارے لڑکے اور مال اکٹھے.
جی یہ نہیں کرنا چاہیے, اچھی بات ہے آپ اپنے بچوں کو شروع سے اس کی عادت ڈالیں. میں نے بھی کئی اسکولز وزٹ کیے ہیں اس طرح کے, تو وہاں میں جب دیکھا تو ایک ہی جگہ چھ کموڈ لگے ہوئے ہیں. تو یہ اپنے بچوں کو آپ خود بتائیں, اور یہ تو کوئی ایسی چیز نہیں جس کو کوئی مجبور کرے. ٹھیک ہے, چلیے جزاک اللہ خیر. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک.